कार्यक्रम तो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz।
वेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिम प्रदेशको विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 MHz र त्यसै गरी लम्कीको लम्की एफएम 92.1 MHz र त्यसै गरी हामीलाई दिनेश खबर मार्फत देश तथा विदेशमा यतिखेर लाइभ हेरिरहनु भएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत एवं अभिवादन टक्र्याउन चाहन्छु। कार्यक्रम वस्तुमा नवराजस्थानक र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस छलफल कुराकानी गर्छौँ, यहाँहरू सबैलाई थाहा छ। र पछिल्लो समय डाक्टर गोविन्द केसीको मागका सवालमा चाहिँ यतिखेर सत्तारूढ दल र नेपाली काङ्ग्रेसको बीचमा अब चाहिँ घम्साघम्सी भइरहेको चौतर्फी रूपमा यतिखेर नेपाली काङ्ग्रेस विरोधमा उत्रिएको छ भने सत्तारूढ दल या सत्ता पक्ष छ त्यसको बचाउमा निक्लेको छ। यस परिस्थितिमा रहेर आगामी दिनमा हामी चर्चा परिचर्चा र बहस गर्छौँ भने सरकारको विरोधमा चाहिँ तरुण दलले चाहिँ अब धनगढीमा विरोध गर्ने भएको छ। यो कार्यक्रमका विषयमा पनि हामी आगामी दिनमा चर्चा परिचर्चा र बहस गर्छौँ। खास गरी उहाँहरूको कार्यक्रम भोलि रहेको छ, भोलिको विषयमा हामी भोलि चर्चा परिचर्चा र बहस गर्छौँ। यहाँहरू सबैलाई थाहा छ कञ्चनपुरका कैलालीका किसानहरूको समस्या फेरि उल्झेर आएको छ, तपाईँहरू सबैलाई थाहा छ। खास गरी उखु किसानहरूले चाहिँ आफूलाई चाहिँ सरकारले निर्धारण गरेको मूल्य पाउन नपाएको भन्ने कुराहरू पनि बाहिर आएको छ। यस विषयमा रहेर पनि कुराकानी गर्छौँ। तर तपाईँहरू सबैलाई थाहा छ खास गरी नेपाल भारतको विषयमा बेला बखतमा चर्चा हुने गर्छ। खास गरी सुगौली सन्धिदेखि लगायत पूर्वको टिस्टादेखि लिएर पश्चिमको काँक्रासम्म होस् या भनौँ तपाईँको भनौँ न पूर्वको सुस्तादेखि कञ्चनपुरका चाहिँ विभिन्न क्षेत्रमा चाहिँ बेला बखतमा भारतीय पक्षबाट हुने गरेका हस्तक्षेप र अतिक्रमणको विषयमा बेला बखतमा चर्चा हुने गर्छन्। र पछिल्लो समय खास गरी कञ्चनपुरको दक्षिणी क्षेत्रमा फेरि अतिक्रमण हुन थालेको छ र खास गरी भनौँ न भारतीय पक्षबाट चाहिँ एकलौटी रूपमा चाहिँ एकपक्षीय रूपमा चाहिँ फेरि धमाधम चाहिँ त्यहाँ चाहिँ बाँध निर्माण गर्न थालिएको छ, जसले चाहिँ कञ्चनपुरको दक्षिणी क्षेत्र पूर्ण रूपमा चाहिँ डुबान हुने सम्भावना बढेको छ। यस विषयमा रहेर आज हामी कुराकानी गर्दैछौँ। खास गरी सम्बन्धित सरकार पक्ष अहिले पनि मौन छ, वास्तवमै अनुगमन गरियो, निरीक्षण गरियो, बेला बखतमा सीमा सम्बन्धीका भनौँ न विदहरू आउँछन्, सीमा सम्बन्धीका विभिन्न जानकारहरूले चाहिँ यस विषयमा जानकारी लिएको देखिन्छ। र पछिल्लो समय तपाईँहरू सबैलाई थाहा छ केही समय पहिले मैले त्यस विषयमा अन्तर्वार्ता प्रस्तुत गरेको थिएँ, खास गरी नेपाल भारतका सिमानामा रहेका पिलरहरूको चाहिँ भनौँ न त्यसलाई चाहिँ सुधार्ने, त्यसको मर्मसम्हार गर्ने र ती पिलरहरू कहाँ छन् त्यसको अवस्थाको विषयमा जानकारी लिने पक्षमा हामीले बहस गरेको थियो। मलाई याद छ हामीले त्यो बेला चाहिँ मैले धामीजीसँग कुराकानी गरेको थिएँ, नेपाल भारत सीमाको 4 नम्बर हेरिरहनु भएका बीचसँग हामीले कुराकानी गरेका थियौँ भने वास्तवमै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 11 फेरि चाहिँ खास गरी यो डोके बजार क्षेत्रमा भारतीय पक्षले तारबार लगाउने र म त्यहाँ स्थलगत रूपमै पुगेर आएर त्यहाँ हेर्दाखेरि नाली पनि बनाइरहेको र बाँधलाई पनि निर्माण गरिरहेको देखिन्छ र वास्तवमै यो काम अहिले पनि रोकिएको छैन, किन सम्बन्धित निकाय अहिले पनि मौन छ त यसै विषयमा आज केन्द्रीय दलले कुराकानी गर्दैछु। पहिलो अंशमा हामी खास गरी सीमा बीचसँग कुराकानी गर्छौँ, कञ्चनपुरका सिडिओ साहबसँग कुराकानी गर्छु र त्यसपछि आम नागरिकसँग, खास गरी तपाईँहरू सबैले थाहा छ एउटा छिमेकीले एउटा भनौँ न एक गज मिच्दा हामी चाहिँ को को हल्ला मच्याउँछौँ, मुद्दा समेत गर्छौँ, अदालत धाउँछौँ, तर एउटा स्वाभिमान र स्वाधीनताले भरिएको देशमा चाहिँ परराष्ट्रमा र वास्तै खास गरी भनियो भने भारतीय पक्षबाट विदेशी हस्तक्षेप के वास्तवमै हामी नेपालीले सहने? अहिलेसम्म हेर्ने भने नेपालमा कुनै पनि विदेशीले चाहिँ भनौँ न प्रभुत्व जमाउन सकेको छैन नेपालमाथि, तर बेला बखतमा भारतीय पक्षले एकलौटी रूपमा एकपक्षीय रूपमा नेपालका कुनै पनि निकायसँग सम्झौता नै नगरिकन बेला बखतमा सिमाना मिचिएको हामी सबैलाई अवगत छ। वास्तवमै आत्मा रोइरहेको छ, हाम्रो स्वाभिमान गुमिरहेको छ। यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्दछौँ। पहिलो अंशमा सीमाविद नेपाल भारतको 4 नम्बर पिलर हेरिरहनु भएको यस क्षेत्रका जानकार एवं विज्ञ नेपाल सरकारका भनौँ न परराष्ट्र सम्बन्धीका जानकार पनि हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। जनक भट्ट हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। भट्ट सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। आराम हुनुहुन्छ भट्ट सर? फेरि नेपाल भारतको चाहिँ सिमाना हेर्ने हो भने कञ्चनपुरको पुनर्वास नगरपालिका 11 भारतीय पक्षले एकलौटी रूपमा चाहिँ काम गरिरहेको देखिन्छ। तपाईँलाई जानकारी छ कि छैन? तपाईँ आएर अनुगमन पनि गर्नुभयो, यसको विषयमा यहाँले कहाँ कहाँ जानकारी गराउनु भयो सर, अलिकति मलाई पनि भनिदिनुहोस् न।
यो सम्बन्धमा मैले जानकारी पाएपछि हाम्रो कञ्चनपुरको सशस्त्रको एसपी सर अनि वनको डिएफओ साथ र म गएर त्यहाँ सीमा क्षेत्रमा भएको त्यो निरीक्षण गऱ्यौँ हामीले. निरीक्षण गर्दाखेरि अब दस गजा क्षेत्र नजिकैबाट त्यो इन्डियाले त्यो भनौँ न त्यो खाल्टो खनेर त्यो नाला बनाइराखेको छ होइन. अब त्यो हुँदाखेरि अब वास्तवमा दुई देश बिचको सिमानामा कुनै पनि विकास निर्माणको कार्य गर्दाखेरि दुई देश बिच समन्वय गरेर गर्नुपर्ने हो, त्यो गरेको पाइएन. त्यो हुँदाखेरि हामीले त्यहाँ नजिकै रहेको त्यो अब इन्डियाको एसएसबी अनि वन कार्यालयको प्रतिनिधिहरूसँग छलफल गऱ्यौँ. छलफल गर्दाखेरि यसरी हामीले सीमा क्षेत्रमा तपाईँहरूले एकलौटी रूपमा हामीलाई जानकारी नदिइकन जुन यो विकास निर्माणको काम सुरु गर्नुभयो तपाईँले, यसले गर्दा हाम्रो सीमा क्षेत्रमा डुबान हुने समस्या हुन्छ, अनि साथै यो अन्तर्राष्ट्रिय स्तरमा यो जनावरको पनि फ्रिली रूपमा मुभमेन्ट गर्न पाउने अधिकार माथि यसले हस्तक्षेप गर्छ भन्ने कुरा राख्दाखेरि दुई देशको स्थानीय प्रशासनहरू बसेर यो कार्यलाई अगाडि छलफल गर्ने भन्ने समझदारी भयो
भने जस्तो उहाँहरूको प्रतिक्रिया के थियो? भारतीय पक्षको चाहिँ त्यहाँको एसएसपीसँग पनि बुझ्नुभयो होला, तारबार पनि लगाइरहेको छ. अब यो एउटा भनौँ न, उहाँहरूले आफ्नो क्षेत्रमा भने तापनि त्यो दस गजा क्षेत्रकै आसपासमा पर्छ होइन, यसले चाहिँ हामीलाई पनि अलिकति भनौँ न उहाँका खास गरी डोके बजारको व्यापारीले यसपछि फोन पनि गर्नु होला, मैले आग्रह पनि गरेँ 091410216 लाइन त उहाँहरूको लागि खुला गरेकै छु, एकछिनपछि उहाँहरूले आफ्ना प्रतिक्रियाहरू राख्नु होला डोके बजारका व्यापारीले. तर उहाँहरूको भनाइ के छ भने एकपक्षीय रूपमा नेपाली पक्षसँग सम्झौता नै नगरिकन सल्लाह नै नगरिकन उहाँहरूले एकलौटी ढङ्गबाट योभन्दा पहिले पनि भएको थियो सर, तपाईँलाई कति अवगत छ होइन, यो उतातिर अलि अगाडि गएर हेरिदिने हो भने भीम बस्तीतिर हेरौँ, अमर बस्तीको त्यो छेउछाउमा उहाँहरूले एसएसपी क्याम्प पनि राख्नु भएको छ, किनारै किनार हेर्ने हो भने उहाँहरूले ठुला ठुला ड्यामहरू बनाउनु भएको छ, बाँधहरू लगाउनु भएको छ, त्यसले पनि नेपाली भनौँ न भूमिमा चाहिँ बर्सातमा चाहिँ पानी जम्मा भएको हामीले हेऱ्यौँ. यो उहाँहरूको प्रतिक्रिया के पाउनुभयो, खास गरी उहाँहरूले यो किन गरिरहनु भएको छ जस्तो यहाँले बुझ्दा के पाउनुभयो?
उहाँहरूले अब यो डोके बजार क्षेत्रमा अब त्यो डोके बजारको सबै फोहोरहरू हाम्रो नेसनल पार्कतिर खायो, यहाँको प्लास्टिकहरू प्लास्टिक जन्य पदार्थहरू खाएर हाम्रो वन्यजन्तुहरू मर्ने पनि गरेको छ. यसले गर्दा हामी साथसाथै अब यो सीमामा चोरी पैसारी पनि यो क्षेत्रबाट बढिरहेको हुनाले हामीले तारबार लगाउन खोजेका हौँ भन्ने कुरा राख्छ.
तर यो काम त रोकिएको छैन त, हिजो म पुगेँ, हिजो पनि काम भइरहेको छ, अस्ति पनि म पुग्दाखेरि तपाईँहरू ठ्याक्कै त्यहाँ अनुगमन गरेर निस्किसक्नु भएको थियो, म त्यहाँ पुग्दासम्म होइन तपाईँहरू गाडीमा बसिसक्नु भएको थियो सर, मैले पछि फोन गराएको थिएँ यहाँलाई, यहाँलाई कति अवगत छ जनक सर? जस्तो यो परिस्थितिमा हेर्ने भने तपाईँहरूले हेर्नुभयो, उहाँहरूले भनाइ पनि रहनु भएको छ, तपाईँहरूले रोक्ने प्रयास गर्नुभयो कि भएन?
अस्तिको मिटिङमा चाहिँ अहिलेलाई काम रोक्ने र दुई पक्षको प्रशासन बसेर टुङ्ग्याउने भन्ने समझदारी भएको हो होइन. त्यही कुरा हामीले कञ्चनपुरको सिडिओ साहबलाई पनि सहायक सिडिओ साहबलाई पनि जानकारी गराएको हो.
भने यसको रिपोर्टिङ स्टुडियो साहबमा भयो अनि यो हामीले यतैबाट यसको सल्भ गर्ने कि यसलाई फेरि परराष्ट्रसम्म पुर्याउने, गृह मन्त्रालयबाट परराष्ट्रमा पुर्याएर फेरि इन्टरनेसनल एउटा फोरममा गएर यसको बहस हुन्छ कि एउटा जनरली यहीँ हामीले चाहिँ सुदूरपश्चिमै बसेर पनि यसको भनौँ न यसको समस्याको सटडाउन गर्न सकिन्छ सर?
अब यसो अब स्थानीय प्रशासनले समस्या समाधान गर्न पहल गर्ने हो, अब स्थानीय प्रशासनको पहल अनुसार अब त्यो समझदारी हुन सकेन भने त त्यो हामीले निश्चित रूपमा माथिल्लो निकायलाई पनि जानकारी गराएर माथिल्लो निकायलाई गर्नुपर्छ.
यहाँ मात्र होइन सर, तपाईँलाई थाहा छ बेलडाणी क्षेत्रमा पनि नेपाल भारतको सिमाना पिलरहरू चाहिँ भनौँ न सारिएको देखिन्छ, त्यसै गरी ब्रह्मदेवमा त्यस्तै सुनिन्छ होइन, कञ्चनपुरको दोधरा चाँदिनी त असुरक्षित छ भनेर त्यहाँ खुलेआम दिनदहाडे अब एसएसपीहरू चाहिँ बन्दुकै लिएर नेपालको भूमिमा छिरेका कुराहरू आउँछन्, कञ्चनपुरको तपाईँलाई थाहा छ बसै क्षेत्रमा जहाँ चाहिँ त्यो आनन्द बजारको त्यो क्षेत्र जहाँ चाहिँ योभन्दा पहिले एउटा घटना भयो, डाक्टर गोविन्द चाहिँ त्यहाँको गौतम चाहिँ एउटा शहीद पनि हुनुभयो होइन, तपाईँलाई थाहा छ. यो परिस्थितिमा हेर्ने हो भने बखतमा भारतीय पक्षले यो किसिमको किन व्यवहार हामीमाथि गरिरहेको जस्तो यहाँहरूले बुझिरहनु भएको छ, या त नेपाल भारतको सिमाना पनि हेरिरहनु भएको छ यो पिलरहरूको विषयमा?
निश्चित रूपमा अब नेपाल भारत सरकारले अब सीमा सम्बन्धी विवादहरू सधैँको लागि निरूपण गर्ने भनेरै यो सीमा टोली खटाएको हो होइन. अब अब यो सीमाको सीमालाई दुरुस्त राख्ने सम्बन्धमा सन् 1980 यो कार्य भइरहेको छ र नेपाल भारतको सिमानाका जम्मा 182 स्ट्रिप म्यापहरू तयार भइसकेका छन्। ती स्ट्रिप म्यापहरूको आधारमा ती स्ट्रिप म्यापमा हामीले जम्मा 8500 जति जम्मा नेपालभरिमा पिल्लरहरू स्थापना गर्ने भनेर ती स्ट्रिप म्यापहरूमा मार्क गरिएका छन् र ती स्ट्रिप म्यापमा भएका बााउन्ड्री पिल्लरहरूको कोअर्डिनेटको आधारमा एकदम शुद्ध प्रविधिबाट अहिले हामीले सीमा स्तम्भहरूलाई सर्वे गरेर त्यसको लोकेसन पत्ता लगाएर नयाँ निर्माणको काम गरिरहेका छौँ। वास्तवमा सीमा स्तम्भहरू निर्माण भएपछि मात्रै यो सीमा समस्या समाधान हुन्छ।
माने यो अहिले अहिले तपाईँ हिजो मात्र खगरौला पनि पुगेर आउनुभयो सर, कैलाली कञ्चनपुरको धेरै क्षेत्र तपाईँले हेर्दै हुनुहुन्छ, तपाईँको जिम्मा पनि यही क्षेत्रमा सर भनौँ न विभागले खटाएको छ तपाईँलाई जनक सर, यो हेर्दा खगरौलादेखि ब्रह्मदेवसम्म तपाईँले विभिन्न क्षेत्रहरू हेरिरहनु भएको छ, यो क्षेत्रमा के पाउनुभयो त भारतीय पक्षबाट पिलरहरू सार्ने यसको मर्मत सम्हार यसको सबै जिम्मा तपाईँले पाउनु भएको छ, के छ त त्यो सारिएको देखियो कि के देखियो?
भारतीय पक्षले त अहिलेसम्म मैले त्यस्तो सारेको पिल्लर सारेको चाहिँ देखेको छैन,
तर जनताबाट जनस्तरबाट त्यो गुनासो त आउँछ नि त।
होइन, जनताबाट अब यसो हुन्छ, अब यो जुन स्ट्रिप म्यापहरू बनेका छन् ती स्ट्रिप म्यापको आधारमा अब
भने नक्सामा चाहिँ तपाईँहरू सही हुनुहुन्छ तर ठाउँमा हेर्दा त सरिरहेको छ नि त, के नेपालको नक्सा सानो भइरहेको हो कि यो तपाईँहरू बोल्न डराइरहनु भयो? फ्याक्ट कुरा त भनिदिनु पऱ्यो नि जनक सर, कुनै बाध्यता छैन तपाईँलाई, त्यो कर्काप पनि होइन, जे छ जस्तो तपाईँले भन्नुभयो नक्सामा ठिक छौँ हामी भन्नुभयो, तर जमिन धरातलीयमा हेर्दाखेरि त फिल्डमा त त्यो त नक्सा भन्दा पनि भनौँ नेपाली भूमिमा चाहिँ पिलर सरया सरै छ, नक्सामा ठिक छ भने नेपालको नक्सा चाहिँ कागजी रूपमा चाहिँ सानो बन्दैछ, भूगोलमा हेर्ने हो भने अब त्यो तपाईँहरूले देखाइरहेको जस्तो के भन्ने, यसलाई मैले कसरी बुझौँ? नक्सामा ठुलो अनि व्यवहारमा चाहिँ एउटा भूतल भनौँ न भूगोलमा हेर्ने भने सानो बनिरहेको जस्तो लाग्यो त।
होइन, अब यसो छ, अब यो नक्सा अनुसार फिल्डमा लेआउट गर्दाखेरि अब कुनै ठाउँमा अहिले इन्डियाले चलन भोग गरेको इन्डियाको बासिन्दाले चलन भोग गरेको जमिन नेपालमा पनि पर्न गइरहेको छ, यसै गरी
होइन हाम्रो सिमाना यो हो भनेर फ्याक्ट त भन्न सकिन्छ होला नि जनक सर, यो हो हाम्रो पिलर, यो आधिकारिक पिलर हो, पिलर नम्बर यति नेपाल भारतको सिमानाको यो 0 पोइन्ट, यो 10 गज क्षेत्र, यो भित्र चाहिँ यो यो पर्छ भनेर हामीले निर्कुल गरेर एउटा काम गर्ने त्यो भनौँ न एउटा मेकानिजम त होला नि जनक सर?
त्यही त काम गरिरहेको छौँ नि हामी अहिले,
भने त्यही बेसमा काम गर्नु भएको छ तपाईँहरू होइन? अब तपाईँसँगको अन्तिम प्रश्न मैले यहाँनिर आम जनताले बुझ्ने गरी तपाईँले भनिदिनु होला, नेपाल भारतको 0 पोइन्टको 10 गज क्षेत्रभित्र के संरचना बनाउनु मिल्छ, कुन कुन संरचना कुन आधारमा बनाउने भन्ने सहमति गर्नुपर्छ, केही छ त्यस्तो?
त्यस्तो लिखित दस्तावेज बारेमा त्यति जानकारी भएन, तर कुनै पनि संरचना निर्माण गर्दाखेरि एक देशले अर्को देशलाई नोक्सानी हुने गरेर बनाउनु हुँदैन भन्ने अन्तर्राष्ट्रिय प्र्याक्टिस हो।
हस्, थ्याङ्क यू जनक सर, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच समय दिनुभयो, यहाँलाई म धन्यवाद दिन चाहन्छु। यो खास गरी नेपाल भारतको विषयमा बोल्न सबैलाई त्यो इच्छा पनि लाग्दैन, त्यो शक्ति पनि प्राप्त हुँदैन कि जस्तो लाग्छ। म स्टुडियोमा छु, मैले यो विषयमा बहस गर्दैछु, यसपछि हामी कञ्चनपुरका साइक स्टुडियो जनक विष्टलाई के अरे शङ्कर विष्टलाई मैले फोन लाउन आग्रह गरेँ र हामी जनक भट्टसँग भर्खरै कुराकानी गऱ्यौँ, त्यसपछि म तपाईँहरूसँग कुराकानी गर्छौँ खास गरी हाम्रो स्वाधीनता र स्वाभिमानमाथि बेला बखतमा प्रहार भइरहेको छ, नेपाली भूमि बेला बखतमा चाहिँ भनौँ न हस्तक्षेप र अतिक्रमणको चपेट परिरहेको छ, खास गरी नेपालका कैयौँ भूमि हेर्ने हो भने चाहे त्यो पूर्वको भनौँ सुस्ता हेरौँ, चाहे कञ्चनपुरका ती विभिन्न क्षेत्र हेरौँ, दोधरा चाँदनी ब्रह्मदेव होस् या विभिन्न क्षेत्र चाहिँ अतिक्रमण परेको छ। यतिखेर कञ्चनपुरका सहायक स्टुडियो शङ्कर विष्ट हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्क हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। खास गरी हामी यो नेपाल भारतको सिमानाको विषयमा रहेर कुराकानी गर्दैछौँ र यसपछि म आम जनतासँग हाम्रो स्वाभिमान र स्वाधीनताका लागि आम जनताले किन बोलिरहेका छैनन् त, के जनताले नै सधैँ बलिदानी दिने हो या हाम्रा नेताले पनि यस विषयमा ध्यान दिनु पर्ला, परराष्ट्र र गृह मन्त्रालयको बिहान कहिले पुग्छ त? नेपालमा चाहिँ बेला बखतमा हस्तक्षेप हुने खुलेआम दिनदयाडै भनौँ न भारतीय प्रहरी र भारतीय सेनाहरू या सशस्त्र प्रहरी बेला बखतमा नेपाल भूमिमा प्रवेश गरिरहने अनि चाहिँ अतिक्रमण गरिरहँदा हाम्रो स्वाभिमान र स्वाधीनता कहाँ छ त? यस विषयमा रहेर कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो यो तातो बहसमा जोडिसक्नु भएको छ कञ्चनपुर जिल्लाका सहायक स्टुडियो साहब यतिखेर हुनुहुन्छ। कञ्चनपुर जिल्लाका यतिखेर मैले सहायक जिल्ला प्रमुखलाई मैले यतिखेर जोडेको छु शङ्कर विष्ट सरलाई, उहाँलाई म वेलकम गर्न चाहन्छु। सहायक स्टुडियो साहब यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद,
आराम हुनुहुन्छ सहायक स्टुडियो साहब?
ठिक छ।
यो कञ्चनपुरको विषयमा रहेर मैले कुराकानी गर्दैछु। हामी दुनेश एफएमको यो विशेष तातो बहसमा छौँ र खास गरी यो कञ्चनपुर क्षेत्रको पुनर्वास नगरपालिका वडा नम्बर 11 पछिल्लो समय विभिन्न क्षेत्रमा चाहिँ उहाँहरूले चाहिँ यो बाँधहरू बनाउने नालीहरू खनिरहेको तारबार लगाइरहेको देखिन्छ। यहाँलाई त्यो रिपोर्ट भएको छ कि छैन सर? के पाउनुभयो यहाँले?
हामीले त्यो पछिल्लो जानकारी उहाँले सुरु गर्ने बित्तिकै जानकारी पाएका थियौँ।
हजुर,
र जानकारी पाइसकेपछि हाम्रो सशस्त्र प्रहरी लगायत अरू सम्बन्धित अधिकारीहरूलाई हामीले पठाएर के भयो भनेर बुझ्न पठायौँ अघिल्लो दिन होइन। त्यो भोलिपल्टै फेरि हामी पनि गयौँ। गइसकेपछि हाम्रो त्यो चाहिँ नि ढोके बजार नेरा 171 नम्बर हाम्रो पिलर छ र त्यहाँबाट उनीहरूले आफ्नो दुधवा नेसनल पार्कको संरक्षणका लागि भनेर तारबार गर्नका लागि तपाईँको खम्बाहरू पिलरहरू गाडिएको
नाली नाली बनाएको छ। त्यो नालीको माटो चाहिँ यतापट्टि लगाएको छ,
100 मिटर जति पनि जति चाहिँ तपाईँको नाली पनि खनिएको अवस्था भेटियो हामीले दुर्गतमा हेर्दाखेरि होइन। र माटो खन्दाखेरि माटो नालीको दुईतिरै राखिएको छ, त्यसले गर्दाखेरि अब यो पानीको बहाव छेक छ भन्ने कुरो चाहिँ हाम्रो तर्फबाट
तपाईँहरूले पनि मूल्याङ्कन गर्नुभयो होला नि सहायक स्टुडियो साहब? त्यो त प्रष्टै देखिन्छ, मैले हेरेँ, म स्थलगत पुगे देखिन्छ सर, त्यो सिधै छ।
ठिक छ, त्यो त्यो हो। उहाँहरूको तर्क के रह्यो भने यो चाहिँ नि हामीले 10 गजा मिचेको पनि होइन, मिच्ने उद्देश्य पनि होइन, हामीले हाम्रो सीमानामा लगाएको छौँ हाम्रो वन्य जन्तुको संरक्षणका लागि, चोरी निकासी अवैध काठ तस्करी लगायतका जे जति पनि अपराधिक क्रियाकलाप हुन्छन् त्यसको नियन्त्रणका लागि हामीले गर्न खोजेको हो, हाम्रो केन्द्रीय कार्यक्रम हो भन्ने कुरो उहाँहरूको तर्फबाट जानकारी आएको थियो। र यसलाई हामीले चाहिँ अहिले तत्काललाई अगाडि बढाउनुहोस्, एउटा चाहिँ समन्वय बैठक बसौँ र त्यसको निकास निकालौँ भनेर हामीले भनेका छौँ होइन। र त्यो समन्वय बैठक हुन्जेलसम्म उहाँहरूले चाहिँ स्थगित गर्ने कुरो गर्नुभएको छ
भने उहाँहरूको प्रतिक्रिया भने यो केन्द्रीय कार्यक्रम हो भनौँ न, हाम्रो परराष्ट्रकै यो एउटा नीति हो भनेर उहाँहरूले भनिरहनु भएको हो सहायक स्टुडियो साहब?
होइन, परराष्ट्र नीति भनेको होइन कि उहाँहरूको आफ्नो प्रोग्राम होला नि त होइन, वन विभागको होइन, त्यही अन्तर्गत अब यो निकुञ्जको संरक्षण गर्ने भन्ने होला उहाँहरूको आफ्नो पोलिसी। अब त्यसले चाहिँ सिमानामा काम गर्दाखेरि दुईतिर चाहिँ असर पर्छ कि पर्दैन भन्ने कुराहरू विचारणीय कुरा भयो कि।
तर एउटा कुरा सहायक स्टुडियो साहब, गृह मन्त्रालय या परराष्ट्र मन्त्रालयबाट एउटा खेल्नुपर्ने भूमिका एउटा पाटो होला, मैले यहाँनिर तपाईँको बोली काटेँ, जस्तो स्थानीय तवरबाट हेर्नु स्थानीय प्रशासन र हाम्रै सुदूरपश्चिमकै यो एउटा भनौँ न हामीले नै पहल गरेर यो सटडाउन हुन्छ कि बाहिरबाटै पहल गर्नुपर्ने हुन्छ?
होइन, हामीले चाहिँ पहिला के भनेको छौँ भने एउटा समन्वय बैठक राखौँ होइन, त्यो त्यसमा चाहिँ नि त्यो छलफल गरौँ र हाम्रो लेभलबाट टुङ्गेन भने हामीले आफ्नो तालुक निकायमा चाहिँ त्यो कुरा जाहेर गरौँ र यो डिप्लोमेटिक वेबाट यसको समस्याको समाधान हुन्छ भनेर हामीले भनेका छौँ र हामीले आफ्नो तहमा जाहेर पनि गरिसकेका छौँ
होइन।
र अब उहाँहरूले मिटिङ कल गर्ने भन्नुभएको छ, हामीले जानकारी आइसकेका छैन,
अहिले तत्काललाई चाहिँ त्यो कामलाई चाहिँ स्थगित गर्ने भन्ने नै आन्तरिक भनौँ न मोटामोटी तपाईँहरूको मौखिक सहमति भयो भने भन्दा हुन्छ?
मौखिक सहमति
जस्तो सहायक स्टुडियो साहब, मैले यहाँनिर एउटै मात्र प्रश्न यहाँलाई जोडे अन्तिम प्रश्न र जसको सठिक जवाब म चाहन्छु, नेपाल भारतको सिमाना 10 गजा क्षेत्रमा गृह मन्त्रालयले के भन्छ, परराष्ट्रको एउटा नीति के छ कि 10 गजाको 0 पोइन्टबाट दायाँ बायाँ या भनौँ त्यो क्षेत्रभित्र कुन कुन संरचना बनाउँदाखेरि कसरी अनुमति लिनुपर्ने र कस्ता संरचना मात्रै बनाउन पाइन्छ सर?
10 गजा क्षेत्र कसैले पनि मिच्न हुँदैन दुवैतर्फ होइन, 10 गजा बाहेकको क्षेत्रमा आफ्नो भूमिमा एकअर्कालाई असर नपर्ने गर्दै काम गर्न पाइन्छ, तर होइन सिमानामा कुनै पनि काम गर्दाखेरि द्विदेशीय सहमति जानकारीसम्म भनौँ न त्यो हुनुपर्ने हुन्छ होइन। त्यही हिसाबले पनि हामीले त्यही कुरो चाहिँ उठाएको हो कि उहाँहरूलाई है, र यसले अब समस्या सिर्जना गर्ने स्थिति भयो भने हामी माथि भन्छौँ
भने हामीले उहाँहरूले नगर्ने हो कि उहाँहरूले हामीलाई नटेर्या हो कि हो कुरा मैले नबुझे हो
कि? भन्दा पनि अब यसो भयो, उहाँहरूले चाहिँ लिखित रूपमा हामीलाई जानकारी गराउनु भएन होइन, तर काम सुरु गर्ने बित्तिकै हामीले त थाहा पाएका थियौँ, हाम्रो पनि त बोर्डरमा चाहिँ एफएफ छ, सबै उपस्थिति छ नि त, सरकारै नभएको स्थिति त होइन नि त
होइन,
त्यो जानकारी तत्कालै हामीले पाइसकेपछि उहाँहरूसँग हामीले चाहिँ आफ्नो चान्सो राख्यौँ होइन, त्यही कारणले त अहिले स्थगित भएको छ नि त है।
ओके थ्याङ्क यू सो मच सर. थ्याङ्क यू सो मच. यतिखेर हामीसँग कञ्चनपुरका सहायक स्टुडियो साफ हुनुहुन्थ्यो, यतिखेर शङ्कर विष्ट हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गरेँ. अब मैले यहाँहरूका लागि टेलिफोन खुला गरिसकेको छु. त्यस आसपासका क्षेत्रका जनता र यतिखेर दुनिया साफ सुन्नका सम्पूर्ण श्रोतालाई मैले आग्रह गर्न चाहे र 091410216 यहाँहरूको लागि खुला छ. नेपालमा चाहिँ बेला बखतमा चाहिँ भारतीय पक्षबाट किन हस्तक्षेप हुन्छ त? यहाँहरूलाई के लाग्छ? हाम्रा नेताहरू संसदमा चाहिँ रडाको मचाउँछन्, आफू आफैमा लड्छन्, तर विदेशी हस्तक्षेपका विरुद्ध चुइक्क पनि बोल्दैनन्. किन यस्तो गर्छन् त? के वास्तवमा हाम्रो प्रशासकीय संयन्त्र कमजोर हो या हाम्रा नेताहरू नै कमजोर हुन् त? यस विषयमा यहाँहरूको विचार राख्नुहोस् र पछिल्लो समय खुलेआम दिनदहाडै बन्दुक लिएर भनौँ न आफ्नो हतियारसहित चाहिँ नेपाल प्रवेश गर्ने भारतीय पक्षको त्यो भनौँ न शैली पनि देखिन्छ. तपाईँहरूलाई थाहा छ, सुस्थामा पनि त्यो देखिन्छ. अतिक्रमणहरू भएको भइन्छ, नेपाली छोरीचेलीहरूमाथि बेला बगतमा ज्याजती भएको छ, दुर्व्यवहार भएको छ, नेपाली जमिनमाथि बेला बगतमा उहाँहरूको हस्तक्षेप कायम छ. नेपालीहरूले शहादत दिएका छन् कैयौँ ठाउँमा चाहिँ आफ्नो जीवनको आहुति दिएर पनि आफ्नो सीमाको रक्षा गर्नुपर्ने अवस्था छ. यस विषयमा रहेर म तपाईँहरूसँग तपाईँका विचार म सुन्न आतुर छु. नेपालको स्वाधीनता स्वाभिमानका पक्षमा यहाँले आज टेलिफोन पक्कै घुमाउनुहुनेछ. 091410216 लाइन यहाँहरूको लागि खुला छ. कृपया टेलिफोन गर्न मैले आग्रह गरेको छु. कुनै पनि टेलिफोन आएको छैन भनेर प्राविधिक मित्रले मलाई सङ्केत गर्दै हुनुहुन्छ र म तपाईँहरूसँग कुराकानी गर्न आतुर छु. किन भारतीय पक्षबाट नेपाली भूमिमा बेला बखतमा यो किसिमका निर्माणहरू हुन्छन्, हस्तक्षेप हुन्छन् या भनौँ अतिक्रमण हुन्छन्, पिलरहरू सारिन्छन्? यहाँहरूलाई के लाग्छ कि हाम्रो प्रशासकीय संयन्त्र कमजोर हो, परराष्ट्र नीति कमजोर हो, या हाम्रो भनौँ न पोलिटिकली अनस्टेबिलिटी भनौँ न अस्थिरताका कारण यो भाव हो, या हाम्रा नेताहरू नै त्यो किसिमको स्ट्यान्ड लिन सक्दैन, हाम्रो सरकारको एउटा नीति हुन सकेन? यहाँहरूका विचार म सुन्न आतुर छु. कृपया टेलिफोन लाउनुहोस्। कोही जनता यतिखेर हाम्रो टेलिफोन लाइनमा जोडिसक्नु भएको छ, उहाँलाई आजको यो कार्यक्रमको पहिलो अतिथिको रूपमा म स्वागत गर्न चाहन्थेँ. उहाँको टेलिफोन डिस्कनेक्ट भएको छ. 091410216 लाइन यहाँहरूको लागि खुला छ. कृपया टेलिफोन गर्नुहोस्, यहाँहरूसँग म विचार सुन्छु, यहाँहरूका माझमा म कुराकानी गर्न तयार छु. आज खास गरी तपाईँहरू सबैलाई थाहा छ, एउटा छिमेकीले एउटा सिमाना मिच्दा हामी चाहिँ अदालतसम्म पुग्छौँ, तर एउटा छिमेकी राष्ट्रको स्वाधीनतामाथि हस्तक्षेप गर्दा र प्रहार गर्दा हामी चुइक्क पनि बोल्न सक्दैनौँ भने अब त्यसपछि मैले भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन. खास गरी तपाईँहरू धेरैलाई थाहा छ कि वास्तवमै बेला बगतमा भारतीय पक्षबाट नेपाली भूमिमा हस्तक्षेप भएको, अतिक्रमण भएको र चाहिँ बेला बगतमा चाहिँ भनौँ न यो किसिमका चाहिँ हामीमाथि चाहिँ आक्रमण भएको यहाँहरू सबैलाई अवगत छ. र यस विषयमा रहेर कोही जनता हामीसँग कुराकानी गर्न आइसक्नु भएको छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु. नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा.
नमस्कार, धन्यवाद.
आराम हुनुहुन्छ सर?
ठिक छ हजुर.
कहाँबाट को बोल्नुभयो सर?
मोहन सिंह हो, सन्तोषुलबाट हजुर.
मोहन सिंहजी, जस्तो यो बेला बखतमा भारतीय पक्षबाट नेपाली भूमिमा या नेपालमाथि चाहिँ बेला बखतमा अतिक्रमण भएको, आक्रमण भएको, पिलर साडिने यो किसिमका कार्यक्रमहरू भइरहेका हुन्छन्, यो किसिमको व्यवहार हामीमाथि भएका छन्. भर्खरै तपाईँले सुन्नुभयो, सीमाविदसँग पनि कुराकानी गरेँ मैले, जनक भट्टसँग, र कञ्चनपुरका सहायक स्टुडियो साहब शङ्कर विष्टसँग कुराकानी गरेँ. अब यहाँसँग म कुराकानी गर्छु, यहाँका विचार सुन्छु. यहाँलाई के लाग्छ, यो किसिमको किन व्यवहार भारतीय पक्षले एउटा स्वाभिमान र स्वाधीन राष्ट्रमाथि बेला बखतमा गरिरहन्छ?
सबभन्दा पहिला त कुरो यो बुझ्नु छ कि नेपालको परराष्ट्र नीति नै कमजोर छ. यो कि परराष्ट्र नीति छैन हाम्रो देशमा. सबभन्दा पहिले एउटा परराष्ट्र नीति नभएपछि यो यस्तो देखिने हो, किनभने हाम्रो दक्षिण एसियाको राजनीतिलाई हेर्ने हो भनेपछि एउटा यहाँको एउटा हेर्ने भने यहाँका के अरे नेताहरू अलि बढी देखिन्छन् कि, बढी हाई लेभल देखिन्छन्, जनताहरू कम लेभल देखिन्छन्.
होइन, जनताले आफ्नो जीवनको आहुति र जनताले चाहिँ भनौँ न ज्यान नदिएसम्म सीमाको रक्षा नहुनु भने यो विडम्बना हो है सर?
हजुर, जसरी भारतले नेपाललाई एउटा भाइको हिसाबले हेर्ने उसको पहिलादेखि त्यो दृष्टिकोण छ, होइन, उसको हेपा प्रविधि छ, होइन, त्यसलाई चिर्नुपर्छ. र एउटा भारत जसरी नेपाललाई यसरी पहिल्यैदेखि नै जसरी डोमिनेट एउटा गरिरहेछ, होइन, त्यो एकदम त्यो असही शक्ति छ, होइन, त्यसैले जसरी एउटा छिमेकी हिसाबले एउटा उसले व्यवहार गर्नुपर्ने त्यो देखाएन. त्यसैले सबभन्दा ठुलो कुरा त परराष्ट्र नीति नै हो र त्यसमा पक्कै नै सुधार गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ. त्यो जति त्यो यदि सुध्रिनु होइन भनेपछि त्यो भारतले यो अझ थिचोमिचो गर्नै हो. अझ उसको त एउटा रणनीति नै छ, उसले 25 बाँध तर एरियामा बनाइरहेको छ. र अर्को कुरा भने उसले झापादेखि तपाईँको पश्चिम सिमले ठुलो राजमार्ग बनाउँदैछ, भोलिको दिनमा अझ फेरि तराईको क्षेत्र डुबान हुनेछ. यसको पश्चिममा नेपाली जनताहरू नेपाली नेताहरू
अब यसका लागि के गर्ने, परराष्ट्रबाटै यसको पहल गर्ने कि होइन? अब नेताहरू त बोल्दैनन् तपाईँलाई थाहा छ, अब भनौँ न दिल्ली पुग्यो भने त्यहाँ शरणम गर्नुपर्ने हुन्छ, तथानाम होइन उहाँको चाहिँ शरणमा पर्नुपर्ने हुन्छ, प्रभुको अब आज्ञा लिनै पर्ने हुन्छ, अब नेपाली राजनीति कताबाट गाइडेड छ भन्ने कुरा सबै नेपाली जनतालाई, आम जनतालाई जगझारै छ होइन? यो परिस्थितिमा हामीले के गर्ने होला? एउटा कुरा नि, स्वाभिमान नेपाली तपाईँलाई थाहा छ, डाक्टर भनौँ न विवेक बिन्द्राले चाहिँ एउटा अस्ति भर्खरै मात्र एउटा स्वाधीनता सम्बन्धीको एउटा उहाँले नेपालको माथि चाहिँ कुनै पनि विदेशीले चाहिँ अहिलेसम्म हस्तक्षेप गर्न नसकेको कुरा उहाँले बोल्नु भएको छ होइन? पब्लिक स्पिकरमा हेर्ने भने भनौँ न तपाईँलाई थाहा छ परसाईजीले पनि त्यो विषयमा बोल्दै उहाँले विनर पनि हुनुभयो नेपालको स्वाधीनतामाथि, मैले हिजो मात्रै त्यो हेर्दै थिएँ भिडियो होइन? परसाई तपाईँलाई थाहा छ एउटा जो अपाङ्ग आफै भनौँ न भनौँ यो संसार देखिरहनु भएको छ नि, उहाँले नेपालको स्वाधीनतामाथि बोल्दा नेपालमाथि कहिल्यै पनि कुनै देशको पनि हस्तक्षेप हुन सकेन, चाहे त्यो हाम्रो वीर गोर्खालीको कुरा गर्नुहोस् या चाहिँ परापूर्वकालमा वीर बलभद्रदेखि लिएर होइन हामीसँग भीमसेनसम्मका सबै उदाहरणहरू हामीसँग प्रशस्तै छन्। नेपालको चाहिँ एकीकरणमा चाहिँ पृथ्वीनारायण शाहले खेलेको भूमिका हामी सबैलाई थाहा छ, कति दुःखले आर्जेको यो मुलुक हो तपाईँ सबैलाई थाहा छ होइन? अब यो परिस्थितिमा हामीले के गर्ने होला, के गर्नुपर्छ, नेपालको एउटा नीति के बन्नु पर्ला? सम्भवतः लाग्छ उहाँको टेलिफोन डिस्कनेक्ट भएको छ। 091410216 लाइन यहाँहरूको लागि खुला छ, कृपया टेलिफोन गर्नुहोस्। म तपाईँहरूका विचार सुन्न आतुर छु, खास गरी नेपालको स्वाभिमान र स्वाधीनताको विषयमा हामी कुराकानी गर्दैछु। यतिखेर कोही जनता हाम्रो लाइनमा फेरि आइसक्नु भएको छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। नमस्ते, यहाँलाई स्वागत छ सर कार्यक्रममा। जङ्गवीरजी, आजको विषयमा यहाँको विचार राख्नु, नेपाली भूमिमाथि बेला बखतमा भारतीय पक्षबाट किन अतिक्रमण हुन्छ, किन आक्रमण हुन्छ भन्नुहोस् त।
पहिलो कुरा त यहाँ नेपालको त मतलब यो देशको नीति नै कमजोर छ र यो परराष्ट्र नीति सम्बन्धी केही पनि बनाएको छैन जस्तो लाग्छ। दोस्रो कुरा अहिले भर्खरै जनकजीले के भन्नुभयो भने हाम्रो देशको पिलर सारिएको छैन, जो भन्नुभयो यो दुःखद कुरा भन्नुभयो क्या।
होइन, मैले भने नि त तपाईँ नक्सा हेर्दै हुनुहुन्छ कि भूगोल हेर्दै हुनुहुन्छ, मैले तर्क त त्यही हो नि त, किनभने नक्सामा हेऱ्यो भने त हेर्नुहोस् एउटा कुरा के, चित्र जति सुन्दर कोरे पनि त्यो उसमै देखिने हो क्या, भनौँ न कागजमै राम्रो देखिने हो।
त्यो पनि भयो सर, होइन जग जाहेर छ, गोविन्दजी पनि बलिदान दिए,
शहादत हुनुभयो,
शहादत प्राप्त गरे, त्यसपछि कञ्चनपुरदेखि सुरु गर्दै जानुहोस् तपाईँको त्यहाँका हरेक बुढापाका पुर्खा मतलब बोर्डरका नागरिकलाई सोध्नुहोस् पिलर सार्दै सार्दै गएको छ। तपाईँको हँसुलिया यो कुसुम बाबानीहरू सोध्नुहोस्, हँसुलियाका त्यहाँ जनताहरूलाई सोध्नुहोस्, पुर्खाहरूलाई सोध्नुहोस् कि त्यहाँका मान्छेहरूलाई पहिला कुन ठाउँमा थियो र कसरी सारिँदैछ भन्ने कुरा, भुइँ फाटा त्यसरी जानुहोस्, त्यसपछि टिकापुर खक्रौलाको किनारमा जानुहोस्, त्यहाँका जो बासिन्दाहरू छन् नि स्थानीय बासिन्दा ती बासिन्दाहरूलाई सोध्नुहोस् र त्यसपछि थाहा हुन्छ।
होइन, हामी सशक्त हुनैपर्छ जङ्गवीरजी। हेर्नुहोस् एउटा कुरा तपाईँलाई म भन्छु, तपाईँ भारतीय मिडियाहरू हेर्नुहोस् या विश्वको कुनै पनि मिडियाहरू, पाकिस्तानको मिडिया हेर्नुहोस्, उहाँहरूको एउटा कुरा के हुन्छ भने राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा सबै एक हुन्छ है। त्यो कुरामा कुनै मात्रामा पनि उहाँहरू सानो होस् या ठुलो होस् कम्प्रोमाइज गर्नुहुन्न उहाँहरूले। एउटा कुरा थाहा छ तपाईँलाई, चाइना र भारतको कुरा गर्नु पऱ्यो भने उहाँहरूले पुरा भनौँ न पुरा बल लगाएर पनि उहाँहरूले आफूलाई बलियो देखाउन चाहनुहुन्छ क्या, होइन? तर हामी नेपालीको पक्षमा कुरा गर्ने भने हाम्रा नेताहरू किन निरै देखिन्छन् तपाईँ भन्नुहोस् त।
आफ्नै देश आफ्नै देशको मतलब ढुकुटी खान र यी नेताहरू झगडा गरिरहेछन्, लडाइँ गरिरहेछन्, युद्ध गरिरहेछन्, तर आफ्नो देशको जुन सीमा मिचिरहेछ त्यसको बारेमा कुनै नागरिक समाजले पनि बोलेको छैन, कुनै निकायले नबोलेको हुँदा हामी एकदम वास्तवमा दुःखी पनि छौँ। यसमा चाहिँ बोल्नु जरुरी पनि छ, यो मिडिया पक्षले पनि यसको बारेमा व्यापक उजागर गर्नु जरुरी पनि देखि,
होइन? राष्ट्रको राष्ट्रिय एकताको पक्षमा स्वाधीनताको पक्षमा सबै एक हुनुपर्छ के, होइन? तपाईँ होइन यसमा दाई भाइ अब सबै एक हुनुपर्छ, किनभने तपाईँलाई थाहा छ तपाईँको यो पाकिस्तान विरुद्ध भारतको चाहिँ जुन उरीमा चाहिँ भएको थियो नि तपाईँ स्ट्याक जुन उहाँले लिनुभयो तपाईँलाई थाहा छ होइन, सर्जिकल स्ट्याक भन्छ क्या त्यसलाई, त्यतिखेर चाहिँ तपाईँको प्रतिपक्षी दल जो चाहिँ भनौँ न काङ्ग्रेस आइसक्यो त्यसका अध्यक्ष राहुल गान्धीले पनि त्यसको भनौँ न उहाँले प्रशंसा गर्नुभयो नरेन्द्र मोदीको, होइन? अब यो यहाँहरूलाई धेरै उदाहरणहरू छन्।
बोर्डर सुरक्षा बल भनेर राखेको छ नि हाम्रो शस्त्रलाई, तिनीहरू पनि के हेर्दैछन् हेर्नुहोस्।
उहाँहरूले त अब हेर्ने भने तपाईँलाई थाहै छ, कता छ त चोरी गरेर ल्याउनु पर्ने, कता छ त एक बोत एक भनौँ न एक क्विन्टल कहाँ छ त त्यो कताबाट ल्याउँदैछ, एउटा कुखुरा कताबाट ल्याउँदैछ, कताबाट चाहिँ एक भनौँ न एक बोरा खादहरू ल्याउँदैछ त्यसलाई समात्ने, त्यही हो उहाँहरूको काम भनेर उहाँहरूले गरिरहनु भएको छ जस्तो लाग्छ, होइन? होइन, उहाँहरूले पनि चनाखो बन्नुपर्छ, परराष्ट्र नीति राम्रो हुनुपर्छ तपाईँहरूले भने जस्तै, होइन? हामी यस विषयमा बहस गर्दैछौँ, आत्मा रुन्छ हेर्नुहोस्, होइन? यो 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 आत्मा रोइरहेको हुन्छ बेला बखतमा, हामीले हेरेँ म पुगेँ त्यहाँ पनि, होइन? ठिक छ, जङ्गवीरजी फोन गर्नुभयो, यहाँलाई म धन्यवाद दिन चाहन्छु, थ्याङ्क यू सो मच। 091410216 लाइन यहाँको लागि खुला छ, कोही जनता फेरि हुनुहुन्छ उहाँलाई म कार्यक्रममा वेलकम गरिहाल्छु। र हामी स्वाधीनता र स्वाभिमानको विषयमा, खास गरी भारतीय पक्षबाट बेला बखतमा हुने गरेको हस्तक्षेपको विषयमा किन नेपाली पक्ष चुक्क बोल्दैन त, यस विषयमा रहेर कुराकानी गर्दैछु। यतिखेर कोही हुनुहुन्छ उहाँलाई वेलकम गर्छु। नमस्ते सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
नमस्ते हजुर, धानुकजी नमस्ते।
यहाँको परिचय पाउँछ सर, कहाँबाट को बोल्दै हुनुहुन्छ यति भनौँ न स्पष्ट आवाजमा?
धनपासादेखि, धनपासाद मनेरादेखि देवबहादुर कठेत भन्ने मान्छे चाहिँ बोलेको हो सर।
देवबहादुरजी, आजको विषयमा यहाँको विचार राख्नुहोस्, खास गरी नेपालको स्वाधीनता र स्वाभिमानमाथि बेला बखतमा प्रहार भइरहन्छ र जसको पछिल्लो उदाहरण डोके बजारमा चाहिँ भारतीय पक्षले 10 गजा क्षेत्रभित्र भलै उहाँहरूको भूमि हुनु हुनु भए पनि होइन भए तापनि तर नेपाली पक्षसँग सहमति बनाउन एउटा बनाउन एउटा समझदारी गर्नुपर्छ भन्ने भोइसहरू भर्खरै तपाईँहरूले सुनिसक्नु भएको छ। उहाँहरूको त्यो जुन बनाउन विभेदकारी र एउटा हस्तक्षेपकारी चाहिँ बेला बखतमा कदम आइरहन्छ, यहाँले आजको विषयमा विचार राख्नुहोस् आफ्नो।
अब यस सन्दर्भमा सर्वप्रथम यसो दृष्टिगत गर्दा के लाग्छ भने मित्र, मुख्य मूलत हाम्रो देशको राजनीतिक संरचना व्यवस्थापन छैन भन्ने कुरा स्पष्ट गर्छ। यहाँ पूर्व कलर मित्रहरूले भनिसकेको स्थिति छ, यो परराष्ट्र चाहिँ सम्बन्धमा त्यो पनि त्यसमा मेरो सहमति हो। र अब जो कञ्चनपुरको साहेक सिडिओ साहब र सीमा विद प्राविधिक चाहिँ मित्रहरूले जो गैर जिम्मेवारीपूर्ण ढङ्गबाट चाहिँ प्रस्तुति दिनुभयो त्यो विडम्बनाको कुरा हो। राष्ट्रिय स्वाधीनसँग जोडिएर चाहिँ मानु प्रष्ट रूपमा जो उहाँहरूको चाहिँ मानु स्पष्टीकरण आउनु पर्थ्यो, रिपोर्टिङ दिनु पर्थ्यो जनताहरूलाई, जनताको माझमा जो चाहिँ मानु दिनु पर्थ्यो त्यो चाहिँ मानु सही ढङ्गबाट अलिक चाहिँ मानु क्लियरली चाहिँ मानु रूपमा दिन नसकेको कुरा यो पनि दुःखदय कुरा नै हो। र अब विषय के रह्यो भन्नुहुन्छ भने जनताहरूले जनता 3.25 करोड नेपाली जनताको चाहिँ मानु नाममा उठेको राजस्वबाट चाहिँ मानु परिचालित अथवा स्थापित संस्थाहरू हुन् सीमा सुरक्षा बल अथवा सरकारी मोर्चा, सरकारको चाहिँ मानु जो मोर्चा छ यो सबै चाहिँ जनताको माथाबाटै चलेको हो भन्ने कुरो सबैलाई चाहिँ मानु सर्वित्तिकै छ। तर सीमामा गोविन्द गौतम जस्ता चाहिँ व्यक्तिहरू सादात प्राप्त गर्छन्।
छोटोमा टाइम चेकको पालो भइसकेको छ, प्राविधिक मित्रले टाइम चेक गर्छु भन्दै हुनुहुन्छ, तपाईँ होल्डमै बस्दिनुहोस्, टाइम चेकलाई बजाइहालौँ किनभने यो अब एउटा कमर्सियल एफएममा धेरै गाह्रो छ। ल यतिखेर टाइम चेकमा जाउँ, त्यसपछि तपाईँसँग कुराकानी गर्छु।
DFM टाइम चेक, इट्स 8 AM।
यस टाइम चेकका साथमा प्रदेश नम्बर 7 को एकमात्र आईसीयू एनआईसीयू भेन्टिलेटर सहितको अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली हसनपुर धनगढी कैलाली।
आदर श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहसमा। हामी राष्ट्रियता, राष्ट्रियता भनौँ न स्वाभिमान र भनौँ न हाम्रो स्वाधीनताको विषयमा हामी कुराकानी गर्दैछौँ। आजको यो विशेष हामी यो भनौँ न तातो बहसमा खास गरी भारतीय पक्षबाट नेपाली भूमिमा बेला बखतमा भएका हस्तक्षेप र भारतीय पक्षले एकपक्षीय रूपमा चाहिँ बनाइरहेका बाँधका विषयमा र उहाँहरूले गरिरहेको विभिन्न 10 गजा क्षेत्रका एक्टिभिटीको विषयमा हामीले कुराकानी गर्दैछौँ। भर्खरै हामीले कुराकानी गऱ्यौँ, तपाईँहरू सबैलाई थाहा छ, जनक भट्टसँग कुराकानी गऱ्यौँ, नेपाल भारतको सिमाना हेरिरहनु भएको कैलाली कञ्चनपुरको पुरै उहाँलाई जिम्मेवारी सुम्पेर पठाएको छ भनौँ न विभागले, र भने त्यसै गरी कञ्चनपुरका सहायक स्टुडियो शङ्कर विष्टसँग कुराकानी गरेँ। यतिखेर कोही जनता हुनुहुन्छ, उहाँलाई फेरि वेलकम गर्न चाहन्छु। पुनः स्वागत छ सर यहाँलाई।
धन्यवाद धानुक सर।
ल छोटोमा यहाँको विचार राखौँ, त्यसपछि म अरूसँग पनि कुराकानी गर्छु।
जनताहरूले बलिदान गर्ने तर सीमाविदका चाहिँ सुरक्षा सीमाविदहरूले चाहिँ मानव कहिले पनि एक कुरा सुन्न नपर्नुपर्ने भारतीय हस्तक्षेपको चाहिँ मानव चङ्गोलमा नपर्नुपर्ने प्लस यो सीमा सुरक्षा बल जो हाम्रो सीमा प्रहरी बल छ यसले पनि एक दिन पनि चाहिँ मानु उहाँसँग चाहिँ मानु यस्तो खालको चाहिँ मानु डिस्कसन भयो सीमा आफ्नो भूमिका निमित्त आफ्नो देश र चाहिँ जनताका पक्षमा केही बोल्नुपर्ने कुरा चाहिँ मानु यस्तो मिडियामा चाहिँ मानु कहिले पनि चाहिँ मानु सुनिन आउँदैन, देखिँदैन, उनीहरूले दुःख भोग्दैनन्।
तपाईँलाई एउटा उदाहरण दिउँ, अब एउटा कुरा के हो भने अलिकति मैले तपाईँहरूलाई भने फेरि अब फेरि आफ्नै गफ गरेँ भन्ने पनि लाग्छ होला। तपाईँलाई थाहा छ अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा नयाँ रणनीति ल्याउनु भएको छ, मेक्सिकोसँगको खुला सिमानामा त तारबार लाउने भनेर उहाँले भनिसक्नु भएको छ होइन? तपाईँहरूलाई मैले अवगत मात्र गराएको, किनभने एउटा इन्टरनेसनल रूपमा चाहिँ एउटा धेरै आपराधिक क्रियाकलाप र खुलेआममा चाहिँ बिना भिसा चाहिँ मेक्सिकोबाट अमेरिका छिर्न पाइन्छ क्या होइन? त्यस्तो पनि छ इन्टरनेसनल रूपमा। अब नेपालमा भनौँ न भारत र भनौँ न चाइना या भनौँ भारत र तपाईँको पाकिस्तानको सीमामा हेर्ने भने त पुरै छेकबार तारबार नै हुन्छ, यहाँलाई थाहा छ। थ्याङ्क यू सो मच यहाँले फोन गर्नुभयो, यहाँलाई म धन्यवाद दिन चाहन्छु। म अन्य जनतासँग कुराकानी गर्छु। 091410216 लाइन यहाँको लागि खुला छ। आज हामी राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विषयमा रहेर कुराकानी गर्दैछौँ। सार्वभौमसत्ता सम्पन्न एउटा नेपाल राष्ट्रमाथि चाहिँ बेला बखतमा चाहिँ भारतीय पक्षबाट भएका हस्तक्षेप, विभेदकारी काम र भनौँ न अतिक्रमण र भारतीय पक्षले एकरोटी रूपमा चाहिँ बनाइरहेका विभिन्न बाँधहरू या भनौँ निर्माणका कार्यका विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर कोही जनता हाम्रो लाइनमा हुनुहुन्छ, उहाँलाई वेलकम गर्न चाहन्छु। नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्ते, यहाँलाई स्वागत छ। यहाँ कहाँबाट को बोल्नुभयो सर? को भन्नुभयो? अप्सरा साई। साईजी, यहाँको विचार राख्नुहोस् आजको विषयमा, यहाँको विचार राख्नुहोस्।
मेरो विचार के छ भने, यो प्रचण्ड भयो, ओली भयो, देउवा भयो, यिनीहरूले पक्कै पनि त्यो बेचेको हुनुपर्छ। अनि उता अब त्यहाँ शरणागत हुने बेला चाहिँ के अरे हाम चाहिँ जग्गा मिसिरहेको थिएँ अरू तुमले बाधा थिया भन्ने कुनै यस्तो उनीहरूले भन्छन् होला। त्यही भएर उनीहरू यहाँ चुप्प लाग्छन् कि तिनीहरू केही बोल्दैनन्, तिनीहरूले बेचेको हुनुपर्छ त्यो पक्कै पनि।
होइन, वास्तवमा यो एउटा विडम्बना भन्ने के भने, हाम्रो राष्ट्रिय त स्वाधीनतामाथि त प्रहार त हुनु भएन नि त। राष्ट्रिय रूपमै भयो भने इन्टरनेसनल फोरममा भए पनि त्यो कुरा त उठ्नुपर्छ जस्तो मलाई लाग्छ है। अब एउटा व्यक्तिको विचारलाई त्यति प्रधान र छैन, सही कुरा भन्नुभयो। अब नेताले मतदान गरेर एउटा आफ्नो म्यान्डेट दिएर आफ्नो प्रतिनिधि पठाउने हो, हेर्नुहोस् होइन। अब तपाईँले देखिसक्नु भएको छ, केही दिन पहिले, दुई दिन पहिलेको ताण्डव त तपाईँले हेरिसक्नु भएको छ संसदमा। अप्सराजी, थ्याङ्क यू सो मच। अप्सरा साई हुनुहुन्थ्यो चौराबाट, 91410216 लाइनमा फेरि कोही जनता हुनुहुन्छ, उहाँलाई वेलकम गरिहाल्छु। आजको यो विषय प्रसङ्गमा आफ्ना गहकिला विचार राख्नका निम्ति उहाँलाई वेलकम गर्न चाहन्छु। नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रममा।
नमस्ते, नमस्ते सर।
यहाँलाई स्वागत छ, यहाँको परिचय पाउँ सर, कहाँबाट को
बोल्नुभयो?
यहाँको विचार राख्नुहोस्। राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विषयमा आज कुराकानी गर्दैछौँ। हाम्रो प्रहार बेला बखतमा हामी माथि प्रहार भइरहन्छ, यहाँलाई थाहा छ। यहाँको विचार प्रस्तुत गर्नुहोस् आजको यो विषयमा।
एकदम सर, यसको लागि के हो भने, खास गरी हाम्रो जसै हाम्रो नेपालको नेताहरू परराष्ट्र नीति जो छ हाम्रो नेपालमा, त्यसको बारेमा चाहिँ नेपाली नेता हाम्रो नेपालको नेताहरूले कुनै पनि आफ्नो कुर्सीको लागि भारसँग असुविधा ढोकेर आफ्नो पद चाहिँ खाने, राष्ट्रप्रति आघात आएको, राष्ट्रमा भएका त्यस्ता घटना चाहिँ कुनै पनि विचार नगरेर एउटा चाहिँ कुनै त्यससँग कुनै सम्बन्धै नराखेर एउटा यो भारत र नेपालमा गरेको यो गिद्धी नजर हो है सर। पूर्वको
एकचोटि होइन हरिशजी, दुईचोटि होइन, भनौँ न हजारौँ पटक, लाखौँ पटकका यी प्रहार कसरी सहने भन्ने प्रश्न आयो कि।
हो सर, त्यो सर, अब पूर्वको टिस्टा पश्चिम काँगडासम्म हाम्रो एउटा पनि बलभद्र थापा भनौँ, भीमसिंह थापा जस्ता व्यक्तिहरूले, बलभद्र कुमार विवेक थापा जस्ता व्यक्तिले देशको पृथ्वीनारायण शाह जस्ता हाम्रो एकीकरण गरेर राज्य सञ्चालन गरेको, आज उनै व्यक्तिको भनौँ न एउटा जन्म जयन्ती नमनाउने हाम्रो नेपालका नेताहरू, भारतले दिएको एउटा हरेक कुरोप्रति चाहिँ उनीहरूले चाहिँ हँ हजुर हँ भनेर गर्ने, आफ्नो नेपालमा आएको गरी भारतले दिएको जस्तो भनौँ न अतिक्रमण गरिरहेको छ, उसले सीमामा मासिरहेको छ, मान्छेलाई दिनदाडे गोली हान्न लागिरहेको छ। अब हेर्नुहोस्, पूर्व नीतिमा त हतियारसहित मान्छेहरू भित्र पसिरहेका छन्, यहाँको मान्छे आसाम पुगेर हतियार पुगेर।
होइन हरि सर, एउटा कुरा भनौँ, इन्डियाले हिजो मात्रै तपाईँलाई थाहा छ 26 जनवरीमा चाहिँ उहाँहरूले चाहिँ स्वतन्त्रता दिवस यति भव्य सभ्य तरिकाले उहाँहरूले मनाउनु भयो, जहाँ चाहिँ उहाँले ठुलो जितको रूपमा लिन्छन्। तर हाम्रा नेताहरू कुनै पनि दिन आयो भने बरु चाहिँ त्यतिकै बस्ने, या भनौँ तपाईँले भने जस्तै पृथ्वीनारायण एकीकरणको चाहिँ विधानै पाइएन, त्यो किसिमको छन्, हेर्नुहोस् होइन। अब एउटा कुरा के भने, राष्ट्रियता स्वाधीनताको विषयमा चाहिँ हामी एक हुनुपर्छ जस्तो मलाई लाग्छ।
सर, अब सर मेरो विचार के हो भने, यदि नेपालमा यस्तै किसिमको भारतले चाहिँ यो भनौँ सीमा मास मेच्ने र मतलब यो विस्तारवाद गरिराख्ने हो भने, यसको लागि अब नेपाली जनताले चाहिँ एकदम एकजुट भएर, यस्तो पार्टीको त कुरा होइन, जनताले एकजुट भएर त्यो प्रतिको प्रतिकार गर्नुपर्छ। र कसरी प्रतिकार हुन्छ, त्यो सरकारले परराष्ट्र नीतिले गर्ने हो कि प्रधानमन्त्रीले गर्ने हो कि यहाँको प्रशासनले गर्ने हो कि, त्यो जनतालाई चाहिँ जनतामाथि भएको यस्ता आधारहरू दिनदाडे गोली हानेर हाम्रो गौतमजीले दाजुसँग के अरे प्राप्त गर्यो त्योभित्र, त्यसको लागि अहिलेसम्म कुनै किसिमको भनौँ भारतले थिए क्षमा याचना गरेन भनौँ न। अब यस्ता यस्ता किसिमले दिउँसै बोकेर हतियार बोकेर चाहिँ नेपालमा त्यहाँ आइराख्ने अर्पण गर्छ। भारत महात्मा गान्धी स्वतन्त्र हुँदाखेरिमा नेपालको गोर्खा सेनाले त्यत्रो काल नेपाल भारतलाई स्वतन्त्र भनौँ राणा सरलाई हटायो भने, अहिले त्यो त्यस जस्तो भारतले दिनुपर्ने हो नि नेपालमा चाहिँ जहिले पनि यस्तो गिद्धी नजर लगाइराख्ने, सीमा अतिक्रमण गरिराख्ने, सीमा मेच लाग्ने,
भारतले जे गरे पनि हुन्छ भनेर चाहिँ मुख दर्शक बन्ने एउटा परिपाटी छ कि भन्ने अब हरिशजीसँग कुराकानी गर्दै थिएँ। 91410216 लाइनमा फेरि कोही हुनुहुन्छ, 4 मिनट बाँकी छ, कृपया म सम्भवतः म्याक्सिमम कल लिने प्रयास गर्नेछु। कोही हुनुहुन्छ? हेलो, नमस्ते, नमस्ते, यहाँलाई स्वागत छ।
हेलो,
नमस्ते, यहाँलाई स्वागत छ। यहाँले रेडियो सुनिरहनु भएको छ, तसर्थ तपाईँसँग कुराकानी हुन सकिरहेको छैन। यहाँलाई स्वागत छ।
गुड मर्निङ धनुजी। गुड मर्निङ।
नमस्ते, गुड मर्निङ। यहाँ कहाँबाट को बोल्दै हुनुहुन्छ सर?
म जुगेडा 12 देवदत्त बोलेको।
भट्ट सर, यहाँको विचार राख्नुहोस् आजको विषयमा।
म छोटोमा संक्षेपमा राख्न चाहन्छु धनु सर, के भन्ने, जस्तो तपाईँको जसले नेपाल बनायो नि, नेपाल बनाउनेको जिनै अहिलेको नेताहरू होइनन्, ती चाहिँ भारतीय जिन भएका नेताहरू हुन्, भारतीय जो जो प्रधानमन्त्री हुन् उनका छोराहरू हुन् तिनीहरू हो, उनीहरू नै बोलिदिएछन् भने हामीले चाहिँ त्यसमा के नै भन्न सकिन्छ एउटा सामान्य जनताले? त्यही भएर चाहिँ भारतीय दिन भएको नेता जबसम्म नहुन्छन् यसरी भारतीय सीमा भारतीय उनले चाहिँ सीमा मिच्दै जान्छ, त्यसमा कहिल्यै पनि सुधार हुँदैन, हामी जतिसुकै गरौँ
थ्याङ्क यू सो मच भट्टजी, थ्याङ्क यू सो मच। हामीसँग तिन मिनट बाँकी छ, म म्याक्सिमम कल लिने प्रयास गर्नेछु। को हुनुहुन्छ फेरि लाइनमा आइसक्नु भएको छ उहाँलाई म वेलकम गरिहाल्छु। नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रममा। यहाँको परिचय पाउँ सर? हिमजी, धेरै पछि फेरि फोन भयो, कुराकानी भयो, आजको विषयमा यहाँको विचार राख्नु छोटोमा, तिन मिनट मात्रै छ मसँग। अब
सर, अब यो के भने, जुन हाम्रो सीमा अतिक्रमण हुँदैछ नि सर, यो कसो भयो भने हाम्रो नेताहरू छन् नि जुन राजनेताहरू,
हजुर हजुर,
यिनीहरूमा स्वाभिमान भन्दा पनि स्वार्थीपना भयो के सर?
हो
होइन, उनीहरूलाई प्रधानमन्त्री मन्त्री हुनु पर्यो भने दिल्ली जाउने,
प्रभुको आज्ञा लिनै पर्यो,
प्रभुको आज्ञा लिने, अनि अरू विरोध गर्ने आत्मनैतिकता बलै हुँदैन, आत्मबलै हुँदैन उनीहरूसँग,
त्यो देखियो, त्यो देखियो, त्यो देखियो,
हजुर, यो त प्रश्नै छ नि त सर, होइन
भने नेपालमा भारतको विरोध गर्नुहुन्न भन्ने एउटा तपका चाहिँ छ भन्ने यहाँलाई पनि लाग्छ
सर? विरोध गर्छन् यहाँ गर्नु नगर्ने होइन, तर आफ्नो स्वार्थ चाहियो भने फेरि दुगुर्ने उतै होइन देखावटी।
तर नेपालमा जनमत प्राप्त गर्नु छ भने सबैले भारतको विरोध नै गरेर फेरि सत्ता पनि प्राप्त गरेको इतिहास पनि छ, र जुन पछिल्लो तपाईँलाई थाहा छ नाकाबन्दीको विरोध जसले गरे त्यही आज देशको प्रधानमन्त्री हुनुहुन्छ, होइन
त्यस्तो छ त
होइन, एउटा जनमत त हाम्रो नेपाली सेन्टिमेन्ट छ नि त, त्यो सेन्टिमेन्ट क्याच गर्नलाई भए पनि गरे देखिन्छ, तर वास्तवमै नेपाली भूमिमाथि भएको आक्रमण र अतिक्रमणको विषयमा बोले देखिँदैन, होइन? हिम्मत सर, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। दुई मिनट छ, म अझै दुई कल लिने प्रयास गर्नेछु, दुई मिनट छ, कृपया टेलिफोन गर्नुहोस्, म आग्रह गर्दैछु। फेरि कोही हुनुहुन्छ उहाँलाई वेलकम गरिहाल्छु, म्याक्सिमम कल लिने प्रयास गर्दैछु, यहाँ उहाँ सबैको विचारलाई प्रस्तुत गर्ने मौका दिँदैछु। यतिखेर कोही हुनुहुन्छ? हेलो,
हेलो,
हजुर नमस्ते, यहाँलाई स्वागत छ सर।
धानुजी नमस्ते, नमस्ते,
यहाँको परिचय पाउँ सर, कहाँबाट को बोल्नुभयो सर?
म धनगढीतिरबाट ऋषिराज बिनाडी।
आहा बिनाडीजी, आजको विषय प्रसङ्गमा यहाँको विचार प्रस्तुत गर्नुहोस्, यहाँ त भनौँ राम्रो वक्ता पनि हो ल बिनाडीजी।
मैले आज विशेष त यो राष्ट्रियता स्वाभिमानको विषयलाई नै केन्द्रित गरेर पहिलोपटक फोन गरेँ हजुरलाई, मिडियालाई।
हो बिनाडीजी,
यो मूल खराब भयो, हेर्नुहोस्, मूल दूषित भइसकेपछि, प्रदूषित भइसकेपछि त्यसपछिको पछाडि पानी त फोहोर्नै हुने भयो। नेताहरू जति पनि सत्ता प्राप्तिको लागि उनीहरूले राष्ट्रियता स्वाधीनताको नारा उठाउने, त्यसको लागि ठुलो बलिदानी दिनको लागि कार्यकर्तालाई अगाडि बढाउने, त्यसपछि ठुलो ठुलो युद्धहरू पनि गर्ने, तर अन्तत के भने सत्ता प्राप्ति भइसकेपछि उनीहरूले कहिल्यै पनि नेताहरूले राष्ट्रियताको लागि कहिल्यै पनि आवाज नउठाउने, किनभने उ त देशी गुलामहरूको रूपमा उनीहरूले सत्ता प्राप्ति गरेको हुन्छ। त्यसैले जननेता गुलाम र कार्यकर्ताहरू के भइदियो भने तिनका दलाल भए, जुन कार्यकर्ता वफादार कार्यकर्ता हुन् दलाल भए, मुख्य सु यति नै हो। अरू कार्य जनताहरू एकदम राष्ट्रवादी छन्, जनताहरू छन् साँच्ची नै, अहिले पनि जनतालाई 16-18 वर्ष माथिका जनतालाई हतियार सहितको तालिम दिने हो भने यिनै नेता र कार्यकर्ता भन्दा जनता अगाडि उफ्रेर राष्ट्रियता र स्वाभिमानको लागि अगाडि ज्यान दिन तयार हुन्छन्, राष्ट्रियता र स्वाभिमानको लागि आफ्नो सीमा सुरक्षा गर्न जनता तयार छन्। नेता मुख्य कुरो, नेता जति पनि सत्ता प्राप्तिको लागि नेता नै यसमा प्रदूषित भएको छ, मूल प्रदूषित भएको, यिनी नेताहरूप्रति विश्वास गर्न सकिने स्थिति छैन। त्यसैले अन्तिम
अब यसको लागि के गर्नु पर्छ बिनाजीजी? यहाँ त बडो राम्रो वक्ता पनि हो, यहाँको विचार पनि सुनौ न, के गर्नुपर्छ जस्तो लाग्छ अब?
मैले भने नि हजुरलाई, मुख्य कुरो के भने एउटा निकास, यसको अन्तिम निकास के हो भनेपछि कार्य जनताहरूलाई हतियार सहितको तालिम यदि दिने हो भने राष्ट्रियता र स्वाभिमानको निम्ति एकदम स्वाभिमानी बनाउने हो भनेपछि त्यसपछि नाका अनि जति पनि सिमाना त्यसको सुरक्षा जनताले गर्छ।
ओके, थ्याङ्क यू सो मच बिनाडीजी, बिनाडीजी बडो महत्त्वपूर्ण समय राख्नु, विचार राख्नुभयो, उहाँलाई म धन्यवाद दिन चाहन्छु। ऋषिराज बिनाडी हुनुहुन्थ्यो यतिखेर हामीसँग। आजको तातो बसमा अब कार्यक्रमको निर्धारित समय सक्यो, मैले क्षमा मागेँ, धेरै टेलिफोन आउँदैछ, म सबैलाई धन्यवाद दिन चाहन्छु जसले टेलिफोन गरिदिनु भयो कार्यक्रममा। आज हामीले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विषयमा रहेर, परराष्ट्र नीतिको विषयमा रहेर कुराकानी गऱ्यौँ। खास गरी यहाँहरू सबैलाई थाहा छ, नेपालमाथि बेला बखतमा चाहिँ भारतीय पक्षबाट एकपक्षीय रूपमा चाहिँ बाँधहरू बनाउने, अतिक्रमण गर्ने, सीमाका पिलरहरू सार्ने, यी किसिमका दुष्प्रयासहरू बेलाबखतमा यो किसिमका पपकाण्डा हत्कण्डाहरू भएका छन्। यस विषयमा रहेर कुराकानी गरे। आजको कार्यक्रम सुन्नुभयो यहाँहरू सबैलाई म विशेष धन्यवाद दिँदै कार्यक्रमबाट म पनि बिदा मार्छु।
जहिले नि यो ढोका लाउँदाखेरि चुई चुई आवाजले हैयानै गर्छ भने खै के भएको बनाउनुहोस् भन्दा सुन्नुहुन्न?
मलाई थाहा छ, यो कचकच सुन्ने दिन गयो अब मेरा। किनभने दिया आल्मुनिङ वर्कसपबाट नयाँ झ्याल ढोका लिएर आउँछु।
अनि भन्न मात्र पर्यो कि जान पनि पर्यो? पुरै मात्र गर्नुहुन्छ हजुर?
हुन्छ, आजै जान्छु। हाम्रो यहाँ अर्डर अनुसारका झ्याल ढोका, पार्टेसन, स्ट्रक्चर, ग्लाजिङ तथा काठको चौखटमा पनि झ्याल र ढोकाको पल्ला बनाइन्छ। दिया आल्मुनियम वर्कसप, धनगढी उपमहानगरपालिका 7 अनाम नगर, जन आवाज एफएम नजिकै। एक पटक सेवाको मौका अवश्य दिनुहोला। प्रोप्राइटर मोहन चौधरी 9804603054, नेत्र थापा 9813568707।
हजुर देखेछु।
भाउजु साग त निकै मौलाए छ।
हजुर बाबु ठिकै छ।
साग लाउने पनि त तरिका हुनु पर्यो नि कान्छा। यसरी हेर, टाढा टाढा रोप्नु पर्छ, बाक्लो भएको ठाउँमा यसरी उखेलेर फाल्नु पर्छ, अनि पो हुन्छ त खेत।
अँ साग त मौलाए छ, बच्चा बच्ची ओइलाए छन्, एकै नासे देखिन्छन् त जुम्ले हुन्।
होइनन् बाबु, एक एक वर्षका फरक हुन्।
हामीले सागपात रोप्दा अन्तर राखे जस्तै एउटा सन्तान जन्मेपछि अर्को बच्चा गर्भधारण गर्नु अघि कम्तीमा 2 वर्षको अन्तर हुनुपर्छ, अनि फस्टाउँछन् हाम्रा छोराछोरी।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
विशेषज्ञ डाक्टरहरूको टोली अब कैलाली अस्पताल प्रालीमा।
प्राध्यापक डाक्टर विद्यानिधि पौडेल, प्रमुख कन्सल्टेन्ट पेट।